रोमी 14 अध्याय मा हामी अध्ययन गर्दै ख्रीष्टको न्याय आसनको सामु हामी सबैजना उभिनु पर्छ। हामीलाई न्याय गर्ने चाहिँ प्रभु हुनुहुन्छ, त्यसैले हामी एक अर्काको न्याय नगरौं तर उहाँको सामु हामी ग्रहणयोग्य बनिने प्रयत्न गरौं भनेर चाहिँ सिक्दै आयौं। हामीले चाहिँ यशाया 45 हेर्दै थियौं कि यहोवा सृष्टिकर्ता एकमात्र साँचो परमेश्वरले भन्नुभएको छ कि हरेक गुणा मेरो सामु टेक्नेछ। उहाँले आफ्नै नामको कसम खाएर चाहिँ उहाँले यो पक्का हुने कुरा हो भनेर उहाँले चाहिँ घोषणा गर्नुभएको छ। अब प्रभुको डर नमान्ने अविश्वासीहरूलाई चाहिँ त्यो खण्ड लागू हुन्छ, अनि प्राय जसो हामीले त्यो खण्ड चाहिँ अविश्वासीहरूकै सम्बन्धमा है हामीले सोच्ने गर्छौँ होला। सायद हामीले यसरी सोच्छौँ, फलाना व्यक्ति प्रभुलाई कति अनादर गरेको, तर एक दिन उसले पनि आफ्नो घुँडा त टेक्नै पर्छ प्रभुको सामु, अनि त्यही मुखले चाहिँ एक दिन यीशुलाई प्रभु भनेर भन्नै पर्छ। हामीले त्यसरी सोच्छौँ भने त्यो साँचो हो, यसै 45 त्यही सिकाउँछ। जब मुक्तिको कुरा गरिन्छ त्यहाँ एउटा झुटो शिक्षा छ कि एक दिन सबैले मुक्ति पाउँछन्, आखिरमा सबै स्वर्ग गएर छाड्छन्, परमेश्वर एकदम दयालु हुनुहुन्छ त्यसैले सबैजना मुक्ति पाइहाल्छन् भन्ने एउटा झुटो शिक्षा छ, युनिभर्सल वाद। तर बाइबलले सिकाएको कुरा त्यो होइन। तर बाइबलले चाहिँ एउटा कुरा चाहिँ के सिकाउँछ भने सबैजना चाहिँ घुँडा चाहिँ टेक्नेछ, त्यो चाहिँ सिकाउँछ। सबैले मुक्ति पाउनेछन् भनेर सिकाउँदैन, तर सबैले चाहिँ घुँडा टेक्ने चाहिँ छन् र सबैले आफ्नो मुखले यीशुलाई प्रभु हुनुहुन्छ भनेर स्वीकार गर्ने छन्। ग्यारेन्टी पिताले यही नै नियुक्त गर्नुभएको छ आफ्नो पुत्रको लागि, अनि उहाँले आफ्नै नामको कसम खानुभएको छ। फरक यसमा पर्ने छैन, फरक यति हो कि मुक्ति पाएकाहरूले चाहिँ यही जीवनमा येशु ख्रीष्टलाई चाहिँ प्रभु भनेर घुँडा टेक्छन् र मुखले पनि उहाँलाई येशु प्रभु हुनुहुन्छ भनेर स्वीकार गर्छन्, राजी खुसीले गर्छन्। तर अरू बाँकीले चाहिँ बाध्यताले, राजी खुसीले बाध्यताले पछि चाहिँ गर्नुपर्ने हुन्छ। यो सत्यता चाहिँ येशु ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ भन्ने बलियो प्रमाण हो, किनभने यसै 45 हामीले हेरेका थियौँ सबैले घुँडा टेक्ने कसको सामु रहेछ, यहोवा सृष्टिकर्ता परमेश्वरको सामु। तर फिलिपीको 2 के लेखेको छ पढौँ त, सबैले त ख्रीष्टको सामु घुँडा टेक्नेछ। फिलिपी 2 फिलिपी 2:9-11 पढ्छौं, यसै कारण परमेश्वरले पनि उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाम दिनुभयो जो हरेक नाम भन्दा उच्च छ, र स्वर्गमा पृथ्वीमाथि र पृथ्वीमुनि हुनेहरूको हरेक घुँडा कसको नाममा टेकिनुपर्छ, येशूको नाममा टेकिनुपर्छ, र पिता परमेश्वरको महिमाका लागि हरेक जिब्रोले येशु ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ। त्यसैले हामीले यहाँ के बुझ्यौं, येशु यहोवा हुनुहुन्छ, यहोवा येशु हुनुहुन्छ, यहोवा पिता पनि हुनुहुन्छ, यहोवा पुत्र पनि हुनुहुन्छ, यहोवा पवित्र आत्मा पनि हुनुहुन्छ, उहाँ त्रिएक हुनुहुन्छ। यहाँ चाहिँ हामीले स्पष्ट देखि सक्यौं कि येशु ख्रीष्ट यहोवा नै हुनुहुन्छ। अब यहोवाका साक्षीहरू भन्ने समूहले चाहिँ यो स्वीकार गर्दैन, अनि हुन त उनीहरूले हामीले ट्र्याक्स दिए पनि लिँदैनन्, कोहीले लेलान् मलाई थाहा छैन, तर यदि दिने मौका पायो भने चाहिँ एउटा सानो पर्चा छ अनि अरू पनि छ वास्तवमा, येशु यहोवा हुनुहुन्छ भने देखे जस्तो लाग्छ, यहीँ रहेछ के येशु यहोवा हुनुहुन्छ, उनीहरूलाई दिन सकिन्छ। अनि यहाँ यस्तै खण्डहरू चाहिँ बाइबलबाट देखाएछ, पुरानो नियममा यहोवाको सामु घुँडा टेकिनेछ भनेछ, नयाँ नियममा त येशुको सामु टेकिनेछ भनेछ। पुरानो नियममा यहोवा मेरो गोठालो भनेछ, तर नयाँ नियममा येशुले म साँझ असल गोठालो हुँ भन्नुभएको छ, इत्यादि थुप्रै पदहरू छ। साथै अर्को पनि त्यस्तै पर्छ छ, येशु ख्रिस्टको ईश्वरत्व भन्ने, यतिकै मोटो छ होला, तर योभन्दा पनि मोटो छ होला, तर त्यसमा चाहिँ थुप्रै बाइबलीय पदहरू छोटो छोटो व्याख्या सहित चाहिँ येशु ख्रिस्ट परमेश्वर नै हुनुहुन्छ भनेर बाइबलले सिकाएको कुरा चाहिँ एकदम प्रष्टसार बताएको छ। अब अविश्वासीहरू उहाँको सामु घुँडा त टेक्नेछन् अहिले नटेके पनि, तर रोमी 14 अध्यायमा चाहिँ विश्वासीहरू नै उहाँको सामु घुँडा टेक्ने बताएको छ। हेर्नुहोस् त रोमी 14 अध्यायमा हामी फर्कनेछौँ, रोमी 14:11, किनकि लेखिएको छ प्रभु भन्नुहुन्छ म जीवित छु, यसकारण हरेक घुँडा मेरो सामु टेकिनेछ र हरेक जिब्रोले परमेश्वरलाई स्वीकार गर्नेछ। लेखिएको छ, त्यो यसको खण्डलाई चाहिँ लिएर यो सत्यता त यहाँ विश्वासीलाई लागू गरिँदैछ, किनभने यहाँ चाहिँ विश्वासीहरूको न्यायको बारेमा पढ्दैछ। अनि जोड चाहिँ कुन चाहिँ शब्दमा दिएको छ भने त्यो हरेक भन्ने शब्दलाई, हेर्नुहोस् त 11 पदमा लेखिएको छ प्रभु भन्नुहुन्छ म जीवित छु, यसकारण शब्द छ हरेक घुँडा मेरो सामु टेकिनेछ, फेरि र हरेक जिब्रोले परमेश्वरलाई स्वीकार गर्नेछ। अनि त्यसपछि 12 पदमा यसकारण हामी मध्ये हरेकले परमेश्वरलाई आफ्नो आफ्नो लेखा दिनेछ, हामी मध्ये हरेकले, पावलले पनि आफूलाई समेट्दैछ, हामी विश्वासीहरू मध्ये एक एकले कोही पनि वञ्चित हुने छैन। जोड दिएको कुरा यहीमा छ, 10 पदमा चाहिँ हामी सबै भनेको छ, अनि भर्खर पढ्यौँ 11 र 12 चाहिँ तीन पटक हरेक घुँडा हरेक जिब्रो हामी मध्ये हरेक। त्यसैले यसमा हामीले ध्यान दिनुपर्छ, यो कति भययोग्य व्यक्तिगत रूपमा हामीले चाहिँ उहाँलाई जवाफ दिनुपर्ने कुरा, मैले तपाईँको निम्ति लेखा दिनु पर्दैन, तर मैले चाहिँ आफ्नो निम्ति चाहिँ लेखा दिनुपर्छ, तपाईँले मेरो निम्ति लेखा दिनु पर्दैन, तर तपाईँले आफ्नो निम्ति चाहिँ लेखा दिनुपर्छ। अर्काले के गर्यो, कसरी सेवा गर्यो, अनावश्यक मतलब हामीले राख्नु पर्दैन, सवाल चाहिँ मेरो हो तपाईँको हो। प्रत्येक व्यक्ति व्यक्तिगत रूपमा नै प्रभु येशु ख्रिस्टको सामु चाहिँ जवाब दिए देखिन्छ, हरेकले आफ्नो आफ्नो भने चाहिँ लेखा दिनेछ। त्यसैले अघि हामीले हेरे जस्तै पावलको जस्तै महत्वाकांक्षा अथवा पावलको जस्तै एम्बिसन पावलको जस्तै अठोट हामीले राखौँ, म प्रभुलाई मनपर्दो हुन चाहन्छु, त्यो दिन म उहाँको स्याबास सुन्न चाहन्छु भनेर चाहिँ जिउने अहिले हो समय। त्यो गर्नलाई चाहिँ हामी उहाँसँग टाँसिएर जिउनुपर्छ, हामी यस्तो त्यति भन्दैछौँ, उहाँ दाखको बोट हुनुहुन्छ, हामी आँगाहरू हौ, यस्तो सम्बन्धमा त ल्याइसक्यौँ, अब हामीले चाहिँ उहाँसँग अटुट सङ्गति गर्ने अठोट गरौँ, बीचमा कुनै चिज आइहाल्यो भने स्वीकार गरौँ, छोटो हिसाब राखौँ उहाँसँग हाम्रो पापको, अनि हामी चाहिँ निरन्तर हाम्रो जीवनको स्रोतबाट हामीले ऊर्जा पाउँदै बुद्धि पाउँदै सामर्थ्य पाउँदै ढाडस पाउँदै हौसला पाउँदै हाम्रो सबै परिस्थितिहरू सजिलो गाह्रो आइतबार सोमबार मङ्गलबार स्वस्थ हुँदा रोगी हुँदा धेरैजना हुँदा एक्लै हुँदा प्रभु त हुनुहुन्छ, उहाँमा ध्यान दिउँ, अनि यसरी हिँड्दाखेरि उहाँको सामु हामी शर्ममा पर्नुपर्ने छैन। पहिलो योना 2:28 अघि त्यही हेरेथ्यौँ, उहाँमा रहिरह्यो हे साना नानीहरू हो, कि उहाँ देखा पर्नुहुँदा प्रभुको आगमनमा तिमीहरू शर्ममा पर्नु नपरोस्। उहाँ जो हाम्रो लागि मर्नुभयो र बौरी उठ्नुभयो। अघिको बहिनीहरूले गाएको भजनमा हामीले सुन्यौँ, उहाँकै सेवा गरौँ, समर्पण गरौँ र एक दिन उहाँको आफ्नै ओठबाट हामीले चाहिँ सेवास भन्ने सुन्न पाउनेछौँ। अब त्योभन्दा बढी राम्रो के हुन्थ्यो होला होइन त? त्योभन्दा बढी इनामदायी कुरा के हामीले चाहिँ सोच्न सक्छौँ होला? पावलले त त्यही भने दोस्रो तिमथीमा हेरौँ त, दोस्रो तिमथी सर अध्याय दोस्रो तिमथी चार को सात र आठ, उसको दिन धेरै बाँकी थिएन उसले यो लेख्दाखेरि, किनभने छ पदमा उसले भन्छ, किनकि म अर्घ चाहिँ चढाइन लागेको छु र मेरो विदाईको बेला आइपुगेको छ, तर ऊ चाहिँ अलिकति पनि निराश सुनिँदैन, पछुताइरहेछन्, ओहो मैले त खेर फालेँ मेरो जीवन। जसरी सुलेमानले चाहिँ उपदेशकको पुस्तक लेख्दाखेरि चाहिँ व्यर्थ व्यर्थ भनेर लेखा जस्तो मेरो जीवन व्यर्थ भयो भनिरहेका छैनन्। उसले त भन्छ सात पदमा, मैले असल लडाई लडेको छु, मैले मेरो दौड पूरा गरेको छु, मैले विश्वासको रखवाली गरेको छु, अब उपरान्त मेरा लागि धार्मिकताको मुकुट राखिएको छ, जो चाहिँ धार्मिक न्यायकर्ता प्रभुले त्यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रेम गर्ने सबैलाई पनि दिनुहुनेछ, हामीलाई समेत उत्साह दिन्छ। अब ख्रिस्टको न्यायसनको सामु हामी सबैजना उभिनु पर्नेछ भन्ने सत्यता सिकाउने अर्को चाबी खण्ड चाहिँ दोस्रो कोरिन्थी पाँचको दस हो। त्यहाँपल्ट दोस्रो कोरिन्थी पाँचको दस, दोस्रो कोरिन्थी पाँचको दस, नौ पद अघि नै हामीले पटक पटक हेर्यौं, तर पढ्नु राम्रो हुन्छ, लाई जोडिन्छ राम्रोसँग नौ पदबाट। यसकारण चाहे हामी शरीरमा रहौं चाहे नरहौं, उहाँका निम्ति ग्रहणयोग्य मन पर्दो बनिने प्रयत्न गर्दछौ। दस पद, किनकि शरीरमा गरिएका कामहरूका निम्ति चाहे असल होस् चाहे खराब, हरेकले जे गरेको छ त्यस अनुसारको फल पाउनलाई हामी सबै ख्रिस्टको न्यायसनका सामु देखा पर्नुपर्छ। यो पदमा चाहिँ बीचमा लेखेको छ, हरेकले जे गरेको छ त्यस अनुसारको फल पाउनलाई, देख्नुभयो त्यो शब्द पाउनलाई, अर्थात् त्यो पाउनेछौ। महत्वपूर्ण कुरा के छ? हामीले के पाउनेछौँ? जे आफ्नो हो त्यही पाउनेछौँ। यो शब्दको माने चाहिँ फिर्ता पाउनु, कमाएको कुरा पाउनु, पाउने पाउनु पर्ने कुरा पाउनु, अर्थात् गरे अनुसारको प्रतिफल पाउनु। के पाउनेछौँ? जे पाउनु पर्ने त्यही नै पाउँछौँ, जे कमाएको छौँ त्यही पाउँछौँ, अरू होइन। अनि यहाँ यो पनि सिकाएको छ कि ख्रिस्टको न्यायसनमा हामीले पाउने प्रतिफल चाहिँ राम्रो हुनसक्छ, नराम्रो पनि हुनसक्छ, सकारात्मक कि नकारात्मक। किनभने यो पदमा यस्तै लेखेको छ, चाहे असल होस् चाहे खराब, हरेकले जे गरेको छ त्यस अनुसारको फल पाउनलाई भनेको छ। अब यो असल चाहे असल पाउनलाई, सकारात्मक प्राप्तिको अर्थमा चाहिँ एफसी छ अध्यायमा हामी पढौँ। एफसी छ अध्याय एफसी छ अध्याय को आठ पद, अनि हामी चाहिँ वास्तविक सन्दर्भ नै पढ्न अझै राम्रो हुन्छ। हामी छ पददेखि लिउँ, मानिसहरूलाई खुसी पार्नेहरू चाहिँ आँखाको अघि मात्र काम गर्ने नहो तर ख्रीष्टका दासहरू जस्तै हृदयदेखि नै परमेश्वरको इच्छा पूरा गर्नेहरू हो। मानिसहरूका निम्ति होइन तर प्रभुकै निम्ति गरे झैं भलो इच्छाले सेवा गर। आठ पद, यो जानेर कि हरेक मानिसले चाहे ऊ दास होस् चाहे स्वतन्त्र जे जे भलो देख्नुभयो असल काम गर्दछ प्रभुबाट उसले त्यही पाउनेछ। यो असल पाउने कुरा चाहिँ एफसीमा बताएको छ। तर नकारात्मक प्राप्तिको अर्थमा चाहिँ कलसी तीनमा चाहिँ बताएको छ। कलसी तीनको पच्चीसमा कलसी तीनको पच्चीसमा तर जसले यो पनि तेइसदेखि पढौँ है, माफ गर्नुहोस् तेइस पद, अनि जे पनि तिमीहरू गर्दछौ सो मानिसहरूका निम्ति होइन तर प्रभुका निम्ति गरे चाहिँ तन मनले गर। यो कुरा जानेर कि प्रभुबाट तिमीहरूले पैतृक सम्पत्ति रूपी इनाम पाउनेछौ किनकि तिमीहरू प्रभु ख्रीष्टको सेवा गर्दछौ। तर जसले खराबी गर्दछ त्यसले आफूले गरेको खराबीको प्रतिफल पाउनेछ अनि त्यहाँ पक्षपात हुँदैन। ख्रीष्टको न्यायमा चाहिँ खराबीको प्रतिफल पाउनेछ पनि भनेछ। भलो काम गर्दछ त्यही पाउनेछ, खराबीको प्रतिफल पाउनेछ, पक्षपात हुँदैन। अब मुक्तिको कुरा गर्दाखेरि चाहिँ हामी विश्वासीहरूले चाहिँ जे पाउनु पर्ने थियो त्यो हामीले पाएन, हामीले जे कमाएका थियौँ त्यही हामीलाई दिनु भएन। किनभने हामीले त अनन्त मृत्यु कमाएका थियौँ तर परमेश्वरको अनुग्रहले त हामीलाई अनन्त जीवन दिनुभएको छ। रोमी 6:23 त्यही भन्छ नि, पापको ज्याला मृत्यु हो, तिमीले कमाएको त्यही हो, तर प्रभु येशू ख्रीष्टमा हाम्रो परमेश्वरको अनुग्रहको वरदान चाहिँ हाम्रो प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो। मुक्तिको सवालमा चाहिँ हामीले पाउने कुराको सट्टामा पाउनु नपर्ने कुरा हामीले पाएको छ। तर इनामको सम्बन्धमा चाहिँ विश्वासीहरूले आफूले जे कमाएका छन् ख्रीष्टको न्यायसनमा त्यही पाउनेछन् भनेर यहाँ शिक्षा दिएको स्पष्ट पायौं। अर्थात् मुक्ति पाएको दिनदेखि हाम्रो आफ्नो शरीरमा हामीले जे जे गरेका छौँ त्यही बमोजिम हामीले पाउनेछ भनेर यहाँ बताएको छ। अनि त्यसैले अब चाहिँ हामी एउटा महत्वपूर्ण तुलनाको अध्ययन गर्नेछौँ। त्यो के भने मुक्ति र इनामको बीचको तुलना। अनि तपाईँहरूसँग त्यो पाठ छ भने त्यहाँ पल्टाउनु भयो हुन्छ, हामी सबै 20 बुधा चाहिँ हेर्ने छैन तर त्यसमा केही केही चाहिँ हेर्नेछौँ। हेर्नु अगाडि यो दुईटा बीच मुक्ति र इनामको बीच चाहिँ भिन्नता एकदम ख्याल गरेर राख्नुपर्छ। अनि यो पनि छ त्यो स्कोफिल्डको किताबमा एउटा छुट्टै अध्याय नै मुक्ति र इनामको भिन्नता भनेर। जस्तै अघि नै हामीले हेर्यौँ रोमी 8:1, यसकारण जो ख्रीष्ट येशूमा छन् उनीहरूलाई दण्डको आज्ञा छैन भनेको छ। किनभने येशू ख्रीष्ट नै उहाँ आएर हाम्रो दण्ड भोग्नु भयो। तर यहाँ रोमी 14 चाहिँ न्याय छ भनेछ फेरि विश्वासीहरूलाई, यो चाहिँ ख्रीष्टको न्यायसनको सामु हामी उभिनुपर्छ भनेछ। अनि त्यसैले यो दुईटा फरक न्याय रहेछ, दण्डको आज्ञा अथवा न्याय छैन भन्ने चाहिँ त्यो मुक्तिको सवालमा हो, हामी बचाइसकेका छौँ पापको दण्ड र न्यायबाट। तर अर्कोतिर चाहिँ रोमी 14 चाहिँ बचाइएकाहरू पनि न्याय गरिनेछन्, त्यो चाहिँ उन इनाम पाउने अथवा गुमाउने विषयमा हो। त्यसैले यो दुईटा बीच चाहिँ एकदम भिन्नता राख्नुपर्छ। अनि अघि हामीले पहिलो कोरिन्थी 3 हेरेको एउटा पद चाहिँ हेरौँ है, अनि यो भिन्नता हेर्नेछ। पहिलो कोरिन्थी 3:15, मुक्ति र इनाम बीच राम्ररी भिन्नता सिकाउने एउटा पद चाहिँ यो हो, पहिलो कोरिन्थी 3:15। किन यहाँ लेखेछ, कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ तर ऊ आफै चाहिँ बाँच्नेछ, तर आगो बाटो भएर उनकै जस्तो. त्यसैले यहाँ चाहिँ एकातिर उसले हानि भोगिरहेछ, उसले के हानि भोग्यो, इनाम गुमायो, तर आफै चाहिँ बाँचे छ, उसको मुक्ति चाहिँ उसले गुमाउँदैन भन्ने कुरा छ. इनाम चाहिँ गुमाउन सकिने कुरा हो. अनि त्यो अनन्तसम्म गुमाउँछ हामीले, होइन, पाएन कहिले पाउँदैन, हामीले पाउन सक्थ्यो. तर मुक्तिलाई चाहिँ त्यसले फरक पार्दैन, मुक्ति चाहिँ हामीले कहिले पनि गुमाउँदैन. अब हाम्रो तालिकामा चाहिँ मुक्ति एकातिर राखिएको छ, अनि त्यहाँ पदहरू छन्, अनि इनामहरू अर्कोतिर. मुक्ति र इनाममा के भिन्नता छ? पहिलो भिन्नता हामी हेर्न लागेको यो हो, मुक्ति चाहिँ सित्तैको दान हो. त्यसैले यो कमाउन सकिन्न, यो अनुग्रहको वरदान हो भनेको छ. प्रभुले सित्तैमा दिनुहुन्छ जब हामी विश्वास गर्छौं. यहाँ पढ्छौं, तर अपराध जस्तो छ अनुग्रहको वरदान त्यस्तो छैन, किनकि एकजनाको अपराधको कारणले धेरै मरे भने परमेश्वरको अनुग्रह र एकजना मानिस येशु ख्रिस्टको अनुग्रहको दान चाहिँ धेरैका निम्ति झन बढ्ता गरी प्रशस्त भएको छ. अनि एउटा पाप गर्नेद्वारा जे आयो दान त्यस्तो हुँदैन, किनकि एउटै अपराधबाट दण्डका आज्ञाका लागि न्याय आयो, तर अनेकौं अपराधहरूबाट धर्मीकरणका लागि अनुग्रहको वरदान आयो. यो सित्तैमा परमेश्वरको वरदान हो, मुक्ति धर्मीकरण भनिरहेछ यहाँ. तर इनामहरू चाहिँ यो सेवा बापत पाउने कुरा हो, विश्वासयोग्य सेवा बापत पाउने भएकोले यो चाहिँ कमाउन सकिन्छ. मुक्ति कमाउन सकिँदैन, तर इनाम चाहिँ कमाउन सकिन्छ. हे दासहरू हो, सबै कुराहरूमा शरीर अनुसार जो तिमीहरूका मालिक छन् उनीहरूको आज्ञा पालन गर. मानिसहरूलाई खुसी पार्नेहरू झैं आँखाको अघि मात्र सेवा गर्ने होइन, तर परमेश्वरको डर मानेर हृदयको सच्चाइ साथ गर. अनि जे पनि तिमीहरू गर्दछौ सो मानिसहरूका निम्ति होइन तर प्रभुका निम्ति गरे झैं तन मनले गर. यो कुरा जानेर कि प्रभुबाट तिमीहरूले पैतृक सम्पत्ति रूपी के पाउनेछौ, इनाम पाउनेछौ, किनकि तिमीहरू प्रभु ख्रीष्टको सेवा गर्दछौ, सेवा बापत इनाम. नम्बर दुईमा हेर, मुक्ति चाहिँ हामीले पाउन नपर्ने कुरा थियो, हामी योग्य थिएनौ त्यो पाउनलाई. यहाँ लेखेको छ भजन सङ्ग्रह 130 को एउटा पद छ, हे यह अथवा यहोवा, तपाईँले अधर्महरूको लेखा लिनुभयो भने त हे प्रभु को खडा रहन सक्ला र. यहाँ भन्दैछ कोही पनि परमेश्वरको हिसाब किताब अनुसार चाहिँ योग्य छैन परमेश्वरको सामु बस्नलाई. तर इनाम अर्कोतिर चाहिँ पाउनुपर्ने कुरा हो, योग्य भएर जियो भने त्यो पाइने कुरा पढ्छौ. तब पहिलो चाहिँ यसो भन्दै आयो, हे प्रभु तपाईँको असर्फीले अरू 10 असर्फी कमाएको छ. अनि उनले त्यसलाई भने, स्याबास असल दास, तिमी एकदम थोरैमा विश्वासयोग्य भएको हुनाले अब 10 शहरमाथि अधिकारी हो. यहाँ टिप्पणी छ, यो व्यक्ति इनामको योग्य थियो किनभने उसको तोडाले अरू 10 कमायो अनि ऊ ज्यादै थोरैमा विश्वास योग्य थियो. तीन नम्बरमा जाउँ, मुक्ति चाहिँ कामहरूको आधारमा दिइँदैन. दोस्रो तिमीथि 3:1-9 भन्छ, उहाँले हाम्रा कामहरू अनुसार होइन तर उहाँकै आफ्नो मनसाया र संसार सुरु हुनुभन्दा पहिले हामीलाई ख्रिस्ट येशूमा दिएको अनुग्रह अनुसार हामीलाई बचाउनु भएको छ र पवित्र बोलावटले बोलाउनु भएको छ. तर इनामहरू भनेको चाहिँ कामहरूको आधारमै दिइन्छ, जस्तो कि मत्ती 16:27, किनभने मानिसका पुत्र आफ्ना पिताको महिमामा आफ्ना दूतहरूका साथमा आउनेछन् र त्यस बेला उनले हरेकलाई उसका कामहरू अनुसार प्रतिफल देख्ने के अरे दिनेछन्. कामहरू अनुसार प्रतिफल. मुक्ति चाहिँ अहिले नै हामीसँग हुने कुरा हो विश्वास गरेका छौँ भने योना 5:24 साँचो साँचो म तिमीहरूलाई भन्दछु जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुने माथि विश्वास गर्छ उसँग अनन्त जीवन हुनेछ भनेछ होइन अनन्त जीवन छ भनेछ पछि हुने कुरा होइन ऊ न्यायमा पर्ने छैन तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ मुक्ति चाहिँ अहिले नै हामीसित रहेको कुरा हो तर इनाम चाहिँ भविष्यमा प्राप्त हुने कुरा हो पढ्छौ लुका 14:14 र तिमी धन्य हुनेछौ किनभने तिनीहरूले तिमीलाई बदला केही दिन सक्दैनन् किनकि धर्मीहरूको बौरी उठाइमा तिमीलाई बदला भनेको प्रतिफल अथवा इनाम दिइनेछ पाँचौं बुदामा चाहिँ मुक्ति कहिले गुमाइँदैन तर इनाम चाहिँ गुमाउन सकिन्छ मुक्तिको बारेमा चाहिँ योहन्ना 10:27-28 मेरा भेडाहरूले मेरो स्वर सुन्छन् अनि म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन् अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिले नष्ट हुने छैनन् न त कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छ मुक्ति गुमाइँदैनन् कहिले तर इनाम गुमाउन सकिन्छ अघि हामीले 226 नि गाउँदै थियौँ हेर म चाँडै आउँछु तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख र त्यसपछि लेखेको छ र तिम्रो मुकुट कसैले लैजान नपाओस् फेरि मर्कुस दोस्रो योहन्ना 8 आफ्नो विषयमा होसियार बस यसैले कि जुन कुराहरूको लागि हामीले परिश्रम गर्यौं तिनलाई हामीले नगुमाऊ तर पूरा प्रतिफल पाऊ अब हामी 7 हेरौँ मुक्ति पाउनु भनेको चाहिँ प्रभु येशु ख्रीष्टलाई पाउनु हो तर इनाम पाउनु भनेको चाहिँ प्रभु येशु ख्रीष्टको हातबाट मुकुटहरू पाउनु हो पहिले हुन 5:12 मुक्तिको बारेमा यस्तो लेखेको छ जससँग पुत्र हुनुहुन्छ ऊसित जीवन छ जससँग पुत्र हुनुहुन्न ऊसित जीवन छैन तपाईँसित ख्रीष्ट हुनुहुन्छ भने तपाईँसँग मुक्ति छ तर मुकुट नि पाउनुहुन्छ कि पाउनुहुन्न पावल त यसरी दगुरेँ कि मैले नपाउनु पनि सक्छ त्यसैले म चाहिँ आफूलाई एकदमै अनुशासनमा राखेर म जिउँछु भनेर ऊ चाहिँ यसरी बयान गर्छ आफ्नो सेवालाई दौडमा दगुर्नेहरू सबै दगुर्छन् तर पुरस्कार चाहिँ एउटाले पाउँछ के हो तिमीहरूलाई थाहा छैन तिमीहरू यसरी नै दगुर कि पुरस्कार पाओ अनि होडबाजीमा सङ्घर्ष गर्ने हरेक मानिसले सबै कुरामा आफूलाई वशमा राख्दछ अब तिनीहरू साँच्चै नाश भइजाने मुकुट पाउनका निम्ति यसो गर्छन् तर हामी त नाश नहुने मुकुटका निम्ति हामी सङ्घर्ष गर्छौँ आफूलाई वशमा राख्छौँ अनि अरू पदहरू 10 मुक्ति चाहिँ एकै घडीमा विश्वास गर्ने बित्तिकै एकैछिनमा पाइन्छ अँध्यारोबाट उज्यालमा त्यही बेला सर्छ सुसमाज सुन्दैछ हृदयमा उसले विश्वास गर्छ मुक्ति उसले पाइसकेको हुन्छ परमेश्वरले उसलाई चाहिँ आफ्नो प्रिय पुत्रमा देख्नुहुन्छ एकै घडीमा मुक्ति पाइन्छ तर इनाम चाहिँ जीवनभर कमाउन सकिन्छ दोस्रो ग्रन्थी 5:10 किनकि शरीरमा गरिएका कामहरूका निम्ति चाहे असल होस् चाहे खराब हरेकले जे गरेको छ त्यस अनुसारको फल पाउनलाई हामी सबै ख्रीष्टको न्यायसँग सामु देखा पर्नुपर्छ अब कति वर्ष बाँकी छ बाँच्न यो संसारमा त्यति नै हामीलाई मौका छ समयको हिसाबले इनाम कमाउनलाई समय खेर जान नदेऊ 14 बुदा पनि हेरौँ मुक्तिको सवालमा चाहिँ परमेश्वरले भन्नुहुन्छ म तिमीहरूको पापहरू चाहिँ कहिले सम्झना गर्ने छैन तर इनामहरूको सवालमा चाहिँ उहाँले भन्नुहुन्छ म चाहिँ तिमीहरूको कामहरू चाहिँ सम्झना गर्नेछु हिब्रू 10:17 चाहिँ मुक्तिको सवालमा तिनीहरूका पापहरू म तिनीहरूका अपराध माफ गर्नु तिनीहरूका पापहरू र तिनीहरूका अपराधहरू म कहिले सम्झना गर्ने छैन त्यसैले यो मुक्तिको बारेमा चाहिँ यही हो पापहरू कहिले सम्झना गर्नुहुनेछ तर हाम्रो सेवा चाहिँ एकदमै उहाँले सम्झना गर्नुहुनेछ चेलालाई प्रभुको नाममा चेलाको नाममा एक कप चिया दिए पनि सम्झना गर्नुहुन्छ, चिसो पानी दिए पनि भनेछ बाइबलमा। हिब्रू 6:10, किनकि परमेश्वर तिनीहरूका काम र प्रेमको परिश्रम भुलिदिने अधर्मी हुनुहुन्न, जो चाहिँ तिमीहरूले पवित्र जनहरूको सेवा गरेर र सेवा गरिरहेर उहाँका नामका निम्ति देखाएका छौ। त्यो चाहिँ म एकदम सम्झन्छु अनि नाम लिन्छु भन्नुभएको छ। 15 नम्बरमा मुक्तिको सवालमा परमेश्वर ख्रिस्टमा रहेकाहरूप्रति पूर्ण रूपले प्रसन्न हुनुहुन्छ। यो चाहिँ मुक्तिको हाम्रो कुरा गरिरहेछ FC 1:6 जस्तो। उहाँको अनुग्रहको महिमाको प्रशंसाको निम्ति जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रियमा ग्रहण योग्य तुल्याउनु भयो, उहाँ चाहिँ प्रसन्न हुनुहुन्छ हामीसँग ख्रिस्टमा। है, हाम्रो मुक्तिको सवाल हो, तर हाम्रो सेवाको सवालमा चाहिँ उहाँ अप्रसन्न बेखुसी बन्न सक्ने कुरा छ। यहाँ लेखेको छ Colossians 3:25, तर जसले खराबी गर्दछ त्यसले आफूले गरेको खराबीको प्रतिफल पाउनेछ अनि त्यहाँ पक्षपात हुने छैन। साथै अघि हामीले हेरेको 1 John 2:28, शर्ममा पर्न नपरोस् भनेछ। यसले चाहिँ शर्ममा पर्ने सम्भावनालाई संकेत गर्दछ। 16 नम्बरलाई पनि हेर, मुक्तिको सवालमा चाहिँ सबै विश्वासीहरूले उत्तिकै मुक्ति पाउँछ। तपाईँले पाएको मुक्ति र पावलले पाएको मुक्तिमा केही पनि फरक छैन, उत्तिकै। तर इनामको सवालमा चाहिँ फरक पर्छ। सबै विश्वासीहरू उही इनामहरूको भागीदार हुँदैन। Matthew 20:21-23 पढ्नेछ। अनि उहाँले तिनलाई भन्नुभयो, तिमी के चाहन्छौ? तिनले उहाँलाई भनिन्, मेरा यी दुईजना छोराहरूलाई तपाईँको राज्यमा एउटालाई तपाईँको दाहिने हातपट्टि र अर्कोलाई देब्रे हातपट्टि बस्न दिनुहोस्। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, साँच्चै तिमीहरूले मेरो कचौरा पिउनेछौ र जुन बत्तिस्माले मेरो बत्तिस्मा हुन्छ त्यो बत्तिस्मा लिनेछ, तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्न दिनु चाहिँ मेरो काम होइन, तर जसका निम्ति मेरा पिताद्वारा यो तयार पारिएको छ उनीहरूलाई यो दिइनेछ। अब यहाँ टिप्पणी छ, सबै विश्वासीहरू नै ख्रिस्टको दायाँ र बायाँ हातपट्टि बस्ने छैन। उक्त स्थान र ओहदा धर्मी न्यायाधीश परमेश्वरको निर्णय बमोजिम दुईजना विश्वासीहरूको निम्ति छुट्याइएको हुनेछ। मुक्ति पाउन कुनै खर्च लाग्दैन सित्तैमा, तर इनामहरू पाउन चाहिँ जीवनभरको सेवाको खर्च लाग्छ। Isaiah 55:11 मुक्तिको बारेमा लेखेछ, उहाँले उसको प्राणको व्यथा देख्नुहुनेछ र सन्तुष्ट हुनेछ, मेरो धर्मी दासले आफ्नो ज्ञानद्वारा धेरैलाई धर्मी ठहराउनेछ, किनकि उसले उनीहरूका अधर्महरू बोक्नेछ। वास्तवमा यो मैले अर्कै ठाउँबाट कपी गरेछु, है 55:11 त अर्कै हो है। दाम नहुने पनि आओ, सित्तैमा आओ त्यो हुनुपर्ने। यहाँ 18 इनामहरूको बारेमा चाहिँ जीवनभरको सेवाको खर्च लाग्नेछ भन्नेमा चाहिँ Matthew 5:10-12 छ। यहाँ भनेको छ, ख्रिस्टलाई घृणा गर्ने संसारमा उहाँको विश्वासयोग्य सेवा गर्नु खर्चिलो कुरा हो। अनि यहाँ त्यसैले प्रतिज्ञा छ, धार्मिकताका निम्ति सताइनेहरू धन्य हुन् किनभने स्वर्गको राज्य उनीहरूकै हो। रमाऊ र अत्यन्तै खुसी हो किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो छ, किनभने यसरी नै तिनीहरूले तिमीहरूभन्दा पहिलेका भविष्यवक्ताहरूलाई सताएका थिए। 20 नम्बर पनि हेरौँ, मुक्ति र इनामको भिन्नतामा चाहिँ हामी प्रभुको सेवा चाहिँ किन गर्छौँ, किनभने हामीलाई यति ठुलो मुक्ति दिनुभयो भनेर उहाँप्रति कृतज्ञता व्यक्त गर्नलाई हामी चाहिँ उहाँको सेवा गर्ने हो। जसरी Romans 12:1-2 हामीले सुरु गरेका थियौँ, यस कारण भाइहरू परमेश्वरका कृपाहरूद्वारा म तिमीहरूलाई विन्ती गर्दछु, आफ्ना शरीरहरूलाई तिमीहरूले पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा चढाइदियो, यही तिमीहरूको उचित सेवा हो। यस संसारसित एकनासे नहो, तर परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के रहेछ सो जाँचेर थाहा पाउनलाई आफ्नो मनको नयाँ वाइद्वारा तिमीहरू बदलिँदै जाऊ। विश्वासयोग्य सेवा हामी यसैले गर्छौँ किनभने उहाँले हामीलाई ठूलो मुक्ति दिनुभयो। अब इनामहरूको निम्ति हाम्रो कृतज्ञता हामी कसरी चढाउने त? मुक्तिको निम्ति त हामी सेवा गर्छौँ तर इनामहरूको निम्ति चाहिँ उहाँले दिनुभएको मुकुट चाहिँ उहाँको पाउमा राखेर कृतज्ञता देखाउँछौँ। यो चाहिँ प्रकाशको चार अध्याय र दस र एघार पदमा छ। अनि ठूलो स्वरले यसो भन्दै कराइरहेका थिए, मुक्ति सिंहासनमा बस्नुहुने हाम्रा परमेश्वर र थुमाकी हो, अनि सबै स्वर्गदूतहरू सिंहासनको वरिपरि र प्राचीनहरू र चार जीवित प्राणीहरूको वरिपरि उभिए, अनि सिंहासनका सामु भुइँमा घोप्टो परे र यसो भन्दै परमेश्वरलाई दण्डवत गरे। अनि यहाँ के अरे पद छुट्याएको छ, त्यसैले एकचोटि जनाउँदै हेरौँ त। त्यहाँ प्रकाश चार मुकुटहरूको कुरा यहाँ सार्न छुटेछ सा। दस पदमा, तर ती चौबीस प्राचीनहरूले सिंहासनमा बस्नुहुनेको सामु लम्पसार परेर सदा सर्वदा जिउनुहुनेलाई दण्डवत गर्छन् र यसो भन्दै के गर्छन्? आफ्ना मुकुटहरू सिंहासनका सामु राखिदिन्छन्। अनि एउटा विश्वासीले भन्दै थियो, यदि त्यो दिन मैले मुकुट पाइनँ भने प्रभुको पाउमा राख्ने मुकुट त मसँग हुँदैन। अरूहरूले चाहिँ प्रभुबाट पाएको मुकुट चाहिँ आफ्नो टाउकोबाट झिकेर प्रभुको पाउमा राख्छ भने कति सुन्दर चित्र, किनभने उनीहरूले यो महसुस गर्छ कि यो मुकुट पनि परमेश्वरको अनुग्रहले पाएको हो, उहाँ म भित्र भएर जिएकोले, उहाँको पवित्र आत्माले मलाई सामर्थ्य दिएकोले, उहाँले मलाई बल दिएकोले, उहाँले मलाई लोट्नदेखि बचाएकोले भनेर चाहिँ त्यो मुकुट पनि प्रभु येशूकै पाउमा राख्छ। के तपाईँ त्यो दिन प्रभु येशूको पाउमा चाहिँ एउटा मुकुट राख्न चाहनुहुन्न? यही पावलले महसुस गरेको कुरा चाहिँ पहिलो कुरन्थी पन्ध्रको दशमा चाहिँ उल्लेख छ। अनि यहाँ हामी पढ्छौँ, तर म जे छु, हुन्छ पल्टाउँदा राम्रो हुन्छ, कति ठाउँमा पद सार्दाखेरि मिस्टेक पनि भएको छ। यहाँ पहिलो कुरन्थी पन्ध्रको दश, पावलले धेरै परिश्रम गरे, हाम्रो लागि प्रभुले नमुना उइराख्नु भएको छ, तर पावलले के भन्छ हेर्नुहोस् त, पन्ध्रको दश, तर म जे छु परमेश्वरको अनुग्रहद्वारा नै छु, अनि मलाई दिएको उहाँको अनुग्रह व्यर्थ भएन, तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरेँ, तरै पनि मैले होइन तर मसँग भएको परमेश्वरको अनुग्रहले नै हो। पावलले के जान्दथ्यो भने यदि जुनै पनि असल कुरा मेरो जीवनबाट भएको छ त्यो चाहिँ परमेश्वरको अनुग्रहको कारणले हो। त्यसैले ख्रिस्टप्रति हामी कृतज्ञता त मुक्तिको निम्ति मात्र होइन रहेछ, हामीले गर्न सकेको विश्वासयोग्य सेवाको लागि पनि, हरेक असल कुराको लागि पनि उहाँलाई नै हामीले हाम्रो कृतज्ञता व्यक्त गर्नुपर्ने हुन्छ। अनि त्यसैले भन्छ, यसकारण अब उसो एक अर्काको न्याय नगर, प्रभुको हातमा छोडिदिऊ, ख्रिस्टको न्यायसँगको सामु त्यो भाइ उभिनेछ, तिम्रो त्यो कमजोर भाइ अनि त्यो बलियो भाइ पनि, भाइको न्यायाधीश तिमी नबन, ख्रिस्ट हो भाइको न्याय गर्नु सट्टामा बरु भाइलाई चाहिँ बलियो हुन मद्दत गर। अनि त्यसपछि अब हाम्रो विषय चाहिँ आउँछ, ठेस लाग्ने कुरा नराख भन्ने कुरा, अनि त्यो चाहिँ हाम्रो रोमी चौधको तेह्रमा छ। हेरौँ त त्यहाँ रोमी चौधको तेह्र, यसकारण अब उसो एक अर्काको न्याय नगरौं तर बरु आफ्नो भाइको बाटोमा ठेस लाग्ने कुरा वा ठक्कर दिने कारण राख्दैनौ भन्ने संकल्प गरौं। यो ठेस लाग्ने कुरा को सिद्धान्त चाहिँ यो प्रेमको सिद्धान्त भन्न सकिन्छ। यो पदमा चाहिँ एकातिर भन्छ न्याय नगरौँ, अनि अर्कोतिर भन्छ संकल्प गरौं, है ग्रीकमा चाहिँ एउटै शब्द हो न्याय नगरौं, तर अर्कोतिर फेरि भन्छ न्याय गरौं, हाम्रो नेपाली भाषामा चाहिँ संकल्प गरौं। तात्पर्य चाहिँ यो हो, भाइको न्याय नगरौं, बरु आफैले न्याय गरौं र आफ्नो भाइको बाटोमा चाहिँ कुनै पनि ठेस लाग्ने कुरा नराख्नलाई चाहिँ निश्चित गरौं। न्याय गर्नुपर्ने भाइलाई होइन आफैलाई हो। अनि भजन संग्रह 43:1 इत्यादि पदहरूमा पटक पटक पाइन्छ, हे परमेश्वर मलाई न्याय गर्नुहोस् भन्छ। त्यसैले भाइलाई ठक्कर खुवाउने अथवा हानि गरिरहेको कुनै कुरा छ भने ओहो त्यो नगर्नलाई चाहिँ हामी निश्चित गरौँ अथवा संकल्प गरौँ भनेर चाहिँ यहाँ सिकाइरहेछ। बरु त्यसको सट्टामा चाहिँ भाइलाई चाहिँ उठाउन खोजौँ, ठक्कर लाग्ने कुरा राख्दाखेरि त्यो त लोट्छ होइन, उसलाई चाहिँ बरु चोट पुर्याउने होइन उसलाई चाहिँ उठाउन खोजौँ, उसलाई खसाल्न होइन उसलाई त उभ्याउन खोजौँ, उसलाई भत्काउन होइन उसलाई चाहिँ निर्माण गर्न खोजौँ, उसलाई चाहिँ बाटोमा बाधा दिने ठक्कर दिने ढुङ्गा होइन बरु टेकेर पार जान सक्ने त्यस्तो ढुङ्गा राखिदिउँ बरु भन्दैछ। अनि रोमी 14:14 अब भन्छ, म जान्दछु र प्रभु येशूमा निश्चित छु कि कुनै पनि कुरा आफै आफ अशुद्ध छैन, तर जसले कुनै कुरा अशुद्ध ठान्दछ त्यसैका लागि मात्र त्यो अशुद्ध छ। अब सन्दर्भ खानेकुरामा फर्किएको छ, जुन चाहिँ हामीले 14:14 सुरुमा थुप्रै पदहरूमा हेर्यो। अनि पावलले भन्छ कति कुरा नैतिक रूपमा आफै अशुद्ध हुँदैन, अनि यो कुरा उसले जान्दथे, तर अर्कोतिर उसले के पनि जान्थ्यो भने कति कुरा चाहिँ नैतिक रूपमा नै अशुद्ध हुन्छ। जस्तो कि हामी एफएससी 5:9 के खण्ड हेर्नेछौँ, पावलले भनेको कस्ता कुराहरू अशुद्ध हुन्छन्। एफएससी 5:3-6 पावलले लेख्छन्, तर जस्तो पवित्र जनहरूलाई सुहाउँछ त्यस्तै तिमीहरूको बीचमा व्यभिचार सबै अशुद्धता वा लोभको नामसम्म पनि नलियोस्, न त फोहोर कुरा, न त मूर्खतापूर्ण बातचित, न त ठट्टा दिल्लगी, यी सुहाउने कुराहरू होइनन्, तर बरु धन्यवाद नै चढाइयोस्। किनकि तिमीहरू यो जान्दछौ कुनै व्यभिचारीले वा अशुद्ध मानिसले वा लोभी मानिसले जो मूर्ति पूजक हो ख्रिष्टको र परमेश्वरको राज्यमा कुनै पैतृक सम्पत्ति पाउने छैन। कुनै मानिसले तिमीहरूलाई खोक्रा कुराहरूले धोका नदियोस्, किनकि यी कुराहरूले गर्दा परमेश्वरको क्रोध आज्ञा नमान्ने सन्तानहरूमाथि आइपर्छ। त्यहाँ अशुद्ध कुराहरू छन् पावल जान्दथे, अनि यो ठाउँ ठाउँमा यस्तो सूचित गरेको छ। तर यहाँ रोमी 14 चाहिँ जब उसले भन्छ कुनै पनि कुरा आफै आफ अशुद्ध छैन भन्नुको तात्पर्य चाहिँ उसले चाहिँ के भन्दैछ भने के खान हुन्छ, यो खानेकुराको हो सन्दर्भमा, वास्तवमा के खान हुन्छ मलाई थाहा छ, कुनै खानेकुरा पनि आफैमा अशुद्ध छैन म निश्चित छु त्यो भनिरहेको हो। प्रश्न उठ्छ पावललाई कसरी यस्तो विश्वस्त तुल्यायो, उसले भन्छ प्रभु येशूले, यहाँ 14 ल्याएछ, म जान्दछु र प्रभु येशूमा म निश्चित छु, देख्नु है कि कुनै पनि कुरा भनेको खानेकुरा आफै आफ अशुद्ध छैन। अब यो शब्द अशुद्धलाई चाहिँ हामी हेर्नेछौँ हाम्रो अर्को क्लासमा, तर अहिलेसम्म हामीले चाहिँ एकदम महत्वपूर्ण एउटा कुरा चाहिँ ख्रिष्टको न्याय आसनको सम्बन्धमा अध्ययन गरे। कुनै पनि घडी सायद आज नै हामीलाई त्यसरी नै सोच्न हामीलाई प्रभुले भन्नुभएको छ कि उहाँको न्याय आसनको सामु उभिनुपर्ने हुन्छ, लेखा दिन तयार रहौँ, साफ साफ लेखा दिन तयार रहौँ। अनि हामी चाहिँ यसरी दगुरौँ इनाम पाउनलाई दगुरे जस्तो. उसै तरिकाले दरिगरी त हुँदैन. कोही को हुन्छ नि, कतिको पढ्यो जहाँ जहाँ आउँदैछ तिम्रो ए पास भइहाल्छ नि, त्यो त्यसरी होइन है, स्वर्ग पुगिहाल्छ नि त्यसरी होइन है. उहाँको सेवासी पाउनु छ, उहाँलाई खुसी पार्नु छ, उहाँको प्रसन्न अनुहार हेर्नु छ, पिताको महिमाको लागि चाहिँ रहिरहने कुरा त्यहाँ लानु छ. रित्तो हातमा जान चाहदैन,